جی اگلی آیت سمجھنے کے لیے تھوڑا سا اس کا شان نزول بیک گراؤنڈ دیکھ لیتے ہیں, تو آپ کو انشاءاللہ یہ 88 آیت سے 91 تک ایک ہی موضوع چل رہا ہے. دیکھیں, میں نے آپ کو بتایا تھا کہ منافقین پہ کون سی دو چیزیں تھیں جو بہت ان کے لیے مشکل تھیں. نمبر 1, اطاعت رسول. وہ کہتے تھے ٹھیک ہے قرآن کو ہم مانتے ہیں, لیکن رسول یہ تو ہمارے جیسے انسان ہیں, ہم ان کی کیوں مانیں. اطاعت رسول ان کو بہت مشکل لگتی تھی. نمبر 2, قتال فی سبیل اللہ, اللہ کے راستے میں لڑنا ان کو بہت مشکل لگتا تھا. ہم آرام سے بیٹھے ہوئے تھے, یہ کیا ہمارے پاس آ کے اتنے ایڈونچرس ہو رہے ہیں کہ ان کے پر ان کے ساتھ لڑنا, ان کے ساتھ دشمنی لے رہے ہیں, ان کے ساتھ دشمنی لے رہے ہیں, کیا ضرورت ان سب چیزوں کی. تو آرام سے بیٹھے تو قتال فی سبیل اللہ ان کو بہت مشکل لگتا تھا. نمبر 3 چیز جو ان کو مشکل لگتی تھی, جس کا یہاں پہ اب ذکر آ رہا ہے, وہ ہے ہجرت. ہجرت ان کو بہت مشکل کام لگتا تھا. نمبر 1, تو یہ بات سمجھیں کہ اب جب اسلام پھیل رہا ہے, اسلام جگہ جگہ پیغام پہنچ رہا ہے, تو دین اسلام صرف مکہ یا مدینہ تک کنفائن نہیں تھا, بلکہ کئی قبائل میں انڈیویجولس مسلمان ہو گئے تھے, ان کے قبیلے کافر تھے. جب آپ صلی اللہ علیہ وسلم مدینہ ہجرت کر کے آئے, تو آپ صلی اللہ علیہ وسلم نے فرض کر دی تھی ہجرت لوگوں پہ, کہ وہ اپنی جہاں پہ بھی جو مکہ میں ہیں وہ وہاں سے ہجرت کر کے ادھر آ جائیں, جو اور کہیں ہیں وہ ہجرت کر کے اس جگہ ہو جائیں, تاکہ پاور ساری, جو مسلمان تھوڑے سے تو تھے, ساری پاور ایک جگہ کنفائن ہو جائے. اور پھر دوسرے یہ کہ وہ آپ صلی اللہ علیہ وسلم سے سیکھیں. ٹھیک ہے, اب ان لوگوں کے لیے جو, جس کو کہہ دیں گے کمزور عقیدہ مسلمان یا منافقین, منافقین میں بھی لیول ہے نا, ایک تو بہت ہائر ڈگری کے منافقین تھے, ایک ذرا کم تھے. ابھی ان کا یہ ایک بیماری ہے, جیسے ہم نے سورہ بقرہ میں پڑھا تھا, ایک بیماری ہے کہ ان کا مرض کچھ کا بہت لاسٹ سٹیج پہ پہنچ گیا, کسی کا فرسٹ سٹیج پہ ہے, اس طرح سے تھے لیول. تو جو ایسے لوگ تھے, اب اٹس ناٹ ایزی, دیکھیں کسی بھی انسان کے لیے اپنا گھر بار چھوڑنا, اپنے عزیز اقارب چھوڑنا, اپنا خاندان چھوڑنا, آج کل جابز ہیں, اس زمانے میں بزنسز یا جائیدادیں یا سب کچھ, اپنا قبیلہ, وہ تو ٹرائبل سسٹم میں رہتے تھے, ان کو تو جو پروٹیکشن ہوتی تھی وہ بھی اپنی ٹرائب کی ہوتی تھی. یا کوئی ایسے پولیس وغیرہ تھوڑی ہوتی تھی جو کوئی ایسی حکومت, کوئی پولیس ہو, کوئی ایسی چیز ہو کہ جس سے ان کو کوئی ایسے وقت میں پروٹیکشن ملے, ان کا قبیلہ ہی ان کو پروٹیکٹ کرتا تھا. اب وہ اپنی اس کی بھی پروٹیکشن چھوڑ کے بالکل ایک لون شیپ کی طرح وہ اکیلے ہی کسی جگہ پہ نکل جائیں, تو ان کی کیا سٹینڈنگ ہوگی. ہر چیز ان کے قبیلے سے سمجھی جاتی تھی, کہ قبیلے کی وجہ سے سٹرنتھ سمجھی جاتی تھی. اب وہ یہ ساری چیزیں چھوڑ کے آپ صلی اللہ علیہ وسلم کے پاس ہجرت کر کے مدینہ چلے جائیں, یہ بات تو بڑی مشکل تھی ان کے لیے. اب جیسے آج کے وقت میں مثلا ہمیں کہہ دیں نارتھ پول پہ جا کے رہنا شروع کر دو, اب ہم پہلے تو یہ سوچے چلو نارتھ پول نہ صحیح, افریقہ کے کسی ملک میں ہم سوچیں لو ہماری لگی بندی, یہاں پہ نوکری ہے, ہمارا گھر ہے, ہمارے بچے ہیں, چلو بچے بھی لے جانا, لیکن ان کے لیے تو ان کی فیملیز میں ہی اکیلے کلا بندہ مسلمان ہوا ہوتا تھا, پیرنٹس ان کے کافر ہیں, بیوی بچے کافر ہیں, سب ہیں. اب وہ سب کچھ چھوڑ کے وہاں سے جائیں, یہ صرف وہی کر سکتا تھا جو اللہ اور اس کے رسول کے لیے خالص خالص ایمان لے کر آیا ہو اور اس میں پکا ہو, وہی صرف یہ کام کر سکتا تھا. ورنہ یہ چیزیں جب ویٹ میں زیادہ ہو جائیں, انسان کی جائیدادیں, اس کے گھر والے, اس کے بچے, اس کی قبیلہ, اس کی یہ سب چیزیں ویٹ میں زیادہ ہوں, دوسری طرف ایمان ویٹ میں کم ہو, اللہ رسول کی محبت ویٹ میں کم ہو, تو وہ کیسے پھر ہجرت کرے گا. یہ بات سمجھ آ گئی. اچھا, اب اس کے اندر مسلمانوں میں دو گروپس بن گئے تھے. ایک کہتا تھا کہ دیکھیں یہ منافقین, یہ منافق ہی ہوئے نا, انہوں نے ایمان کا دعویٰ کیا, اگر ایمان میں تم سچے ہو تو تم ہجرت کرو. اب یہ وہیں پہ بیٹھے ہوئے اپنے اپنے قبیلوں میں, اب اگر ان کا دعویٰ سچا ہوتا یہ ایمان کا, تو یہ ہجرت کرتے. یہ چونکہ ہجرت نہیں کر رہے ہیں, ان کے اوپر فرض بھی کی گئی ہے, نہیں کر رہے ہجرت, تو اس کا مطلب ہے کہ اب ان کو ان کے ساتھ وہی معاملہ ہونا چاہیے جو باقی کافروں کے ساتھ ہے, کیونکہ یہ ایمان میں سچے ہی نہیں ہے. دوسرے کہتے تھے نہیں, ہو سکتا ہے ان کے ساتھ کوئی رشتہ داریاں ہوں, یا کوئی پہلے کی دوستیاں ہوں, یا پہلے زمانے میں کوئی حلیف ہونے کے قبیلوں میں حلیف بھی ہوتے تھے ایک دوسرے کے, وہ اس وجہ سے کوئی ہو, لیکن ان کی ہمدردیاں تھیں. وہ کہتے تھے کہ نہیں دیکھیں یہ کلمہ تو انہوں نے پڑھا ہی ہے نا, تو کوئی مسئلہ نہیں ہے, ऐसा इनके साथ नहीं करना चाहिए। अब ये जो दो ओपिनियंस हो गई थी, जो इख्तलाफ पैदा हुआ था, इसको एड्रेस किया गया कि किसके साथ क्या करेंगे। अच्छा, इसके बारे में एक आप इब्ने कसीर में या जो और भी तफसीरों की किताबें हैं आप देखेंगे उनमें, तो ये भी दर्ज है कि हज़रत जैद बिन साबित से फरमाते हैं, सहाबी रसूल है, कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जब मैदान उहद में तशरीफ़ ले गए थे तब आपके साथ मुनाफिक भी थे। ये हम पहले पढ़ चुके हैं, जो जंग से पहले ही लौट आए थे। आपको पता है अब्दुल्ला बिन उबई ने अपने साथ 300 लोगों को वापस ले गया था। उनके बारे में बाज़ मुसलमान तो कहते थे कि इन्हें कत्ल कर देना चाहिए, बाज़ कहते थे नहीं वो भी ईमान वाले तो हैं, उन्होंने कलमा पढ़ा, उस पर ये आयत उतरी थी। ठीक है, हज़रत इब्ने अब्बास फरमाते हैं कि मक्का में कुछ लोग थे जो कलमा गो तो थे लेकिन मुसलमानों के खिलाफ मुशरिकों की मदद भी करते थे। ये अपनी किसी ज़रूरी हाजत के लिए मक्का से निकले, उन्हें यकीन था कि असहाबे रसूल से इनको कोई रोक टोक नहीं होगी, क्योंकि बज़ाहिर कलमा पढ़ चुके थे ना, तो वो सोचते थे कि मक्का से हम जाएंगे भी तो मुसलमान हमें कुछ नहीं कहेंगे क्योंकि हम मुसलमान ही तो हैं। इधर जब मदनी मुसलमानों को इसका पता चला तो उनमें से बाज़ कहने लगे कि इन्होंने तो इन नाबुरानों से पहले जिहाद करो, ये तो हमारे दुश्मनों के तरफदार हैं, ये उनके सपोर्टर हैं। बाज़ ने कहा सुभान अल्लाह, जो लोग तुम जैसा कलमा पढ़ते तुम उनसे लड़ोगे, सिर्फ इस वजह से उन्होंने हिजरत नहीं की तो अब तुम ये कहने लग पड़े, उन्होंने घर नहीं छोड़े तो इसलिए तुम उनके खून और उनके माल अपने ऊपर हलाल समझते हो। अब ये उनका इख्तलाफ हुआ, तो जिस पे आप सल्लल्लाहु अलैहि वसल्लम खामोश थे तो ये आयत नाजिल हुई। अब हम आयत को देखते हैं, अब इसमें फैसला हुआ कि किस तरह के मुनाफिकीन के साथ क्या होगा। फमा लकुम फिल मुनाफिकीन फिअतैन, तुम्हें क्या हो गया मुनाफिकों के बारे में, तुम्हारे दो ग्रोह हो गए, तुम्हारे अंदर इख्तलाफ हो गया, इख्तलाफ को कंडेम किया जा रहा है, क्यों तुम्हारे अंदर इख्तलाफ हुआ, इख्तलाफ नहीं होना चाहिए तुम्हारे अंदर इस बारे में। वल्लाहु अरकसहुम बिमा कसबू, और अल्लाह ने उल्टा फेर दिया उनको इस वजह से कि उन्होंने जो कमाई की, यानी वो अगर दुश्मनों से जाके मिल गए हैं तो अल्लाह ने भी उनको उल्टा फेर दिया। ठीक है, तुम उनके साथ हो, अगर उनके साथ मिले हुए, उनके साथ रहना, उनके साथ वहाँ पे अपने आप को रखना तुम्हें ज़्यादा प्यारा है बजाय अल्लाह उसके रसूल से, तो ठीक है अल्लाह ने भी तुम्हें उल्टा फेर दिया। उल्टा फेरने का मतलब क्या है यहाँ पे, जैसे यानी मैंने आपको बताया ना कि रकसा कहते हैं सर के बल उल्टा करना, तो जैसे इंसान की अकल फिर जाती है ना, जिसको कहते हैं अकल मारी गई, कि अकल मारी गई उनकी इस वजह से जो उन्होंने कमाई की, उन्होंने क्या कमाई की, उनका क्या अमल था। कमाई किसको कहते हैं, कमाई कोई अर्निंग नहीं है यहाँ पे, मतलब जो उन्होंने अमल किया, जो उनका जो उनकी गलती थी। अगर हम जंगे उहद के कॉन्टेक्स्ट में इसको देखें तो आप सल्लल्लाहु अलैहि वसल्लम की जो उन्होंने नाफरमानी की वो रास्ते से ही निकल गए वापस, उन्होंने कहा हम तो नहीं लड़ते, ठीक है वापस चले गए। ये सारी डिटेल हमने सूरह आले इमरान में देखी थी। और वैसे अगर हम देखें तो उन्होंने ये नाफरमानी की, उन्होंने हिजरत नहीं की। ठीक है, ये भी कहा जाता है कि बाज़ दफ़ा लोग हिजरत करके मदीना भी आ जाते थे, आ तो जाते थे लेकिन जब वो देखते थे इस्लाम तो बड़ा मुश्किल है भाई, यहाँ पे तो इतनी कभी जंगें हो रही हैं, कभी कोई कुर्बानी देनी है, कभी कुछ करना है, तो वो तो बड़े परेशान हुए, उन्होंने कहा भाई ये नहीं हमसे होता, ये तो बड़ा मुश्किल काम है, तो वो वापस चले गए। फिर तो अब भी उनके बारे में मुसलमानों के दो ग्रोह गए, उन्होंने कहा कि एक ने कहा नहीं भाई इनके साथ हमें वही ट्रीटमेंट रखना चाहिए जो काफरों के साथ है, दूसरों ने कहा कि नहीं ये ऐसा नहीं होना चाहिए क्योंकि ये जाहिर ही बात है मुसलमान तो हैं, इन्होंने कलमा तो पढ़ा है, अगर वापस चलेगा तो क्या हो गया। ठीक है, उम्मीद है ये बात अच्छी तरह समझ आ गई होगी। फिर अल्लाह ताला ने फरमाया कि अतुरीदुना अन तहदू मन अदल्लल्लाह, क्या तुम चाहते हो कि तुम उनको हिदायत दे जिनको अल्लाह ने गुमराह कर दिया, तुम क्या उनको जबरदस्ती हिदायत दोगे, तुम लोग जो कह रहे हो कि कोई नहीं उन्होंने कलमा पढ़ लिया कोई बात नहीं है ठीक हो जाएगा सब ये हो जाएगा, तो वो तो दुनिया परस्त हैं, तुम इनको कैसे हिदायत दोगे, ये तो मफाद परस्त हो गए। जो मफाद परस्त बंदा होता है वो जिस तरफ को उसका फ़ायदा होता है बस उधर कोई झुक जाता है, उसको नहीं है परवाह के अल्लाह रसूल क्या है और उनका क्या हुक्म है। तो अगर वो नहीं हिदायत चाहते तो अल्लाह भी उनको गुमराह कर देता। याद रखें कि जब इसकी नस्बत अल्लाह ताला की तरफ आ जाए ना कि अल्लाह ने उनको गुमराह कर दिया, कोई बंदा ये कह सकता है कि हमारा क्या कसूर, अल्लाह ने गुमराह किया, तो ये हमें समझना चाहिए कि अल्लाह ताला किसी के ऊपर जुल्म नहीं करता, वो खुद नहीं किसी को भटका देता, उसी को वो ہدایت سے محروم کرتا ہے جو اپنے عمل سے یہ ثبوت دیتا ہے کہ مجھے نہیں ہدایت چاہیے, تو اللہ تعالیٰ بھی زبردستی نہیں پھر اس کو دیتا. ہدایت تو بڑی قیمتی چیز ہے, اس کو تو مانگنے کی دعا سکھائی گئی ہے کہ جب آپ نماز شروع کرتے ہیں تو ایک ہی چیز تو آپ مانگتے ہیں اور وہ ہے ہدایت, کچھ بھی نہیں اور مانگتے, نہ صحت مانگتے ہیں, نہ زندگی مانگتے ہیں, نہ اولاد مانگتے ہیں, آپ ہدایت مانگتے ہیں. کین یو امیجن یہ کتنی قیمتی چیز ہے کہ اس کے بغیر آپ کی رکعت ہی پوری نہیں ہوتی. ہر نماز کی ہر رکعت میں آپ نے یہ دعا مانگنی ہے. بہت سارے لوگ شاید اور بہت ساری چیزوں کو قیمتی سمجھتے ہوں گے, لیکن جو دعا اللہ تعالیٰ نے سکھا دی تو اس کا کوئی نہ کوئی, تو آپ کچھ بھی نہ ہمیں اس لاجک سمجھ آئے تو یہ تو سمجھ آتی ہے نا کتنی امپورٹنٹ ہے ہدایت, اور اس کو مانگنا کتنا ضروری ہے کہ ایسے نہیں ملتی. باقی چیزیں انسان کی تقدیر میں جو لکھ دی گئیں, اتنا رزق ملے گا, اتنی زندگی ملے گی, اتنی اولاد ہوگی, یہ سب چیزیں تقدیر میں لکھی نہیں, لیکن ہدایت تم مانگو اللہ سے کہ اللہ مجھے دے ہدایت. اور جس کو نہیں پرواہ, جس کو نہیں چاہیے, اللہ تعالیٰ اس کو کیوں دے زبردستی ہدایت؟ تم اس کو ہدایت دینا چاہتے جس کو اللہ نے گمراہ کر دی, وہ خود نہیں ہدایت چاہتا, اللہ نے کہا ٹھیک ہے نہیں چاہیے تو نہیں تمہیں دیتا. اللہ تعالیٰ نے تو اپنے نبی سے فرما دیا انک اللہ تہدی من احببتا, اے نبی آپ اس کو ہدایت نہیں دے سکتے جس کو آپ چاہیں ہدایت دینا. انہوں نے ابو طالب کو چاہا کہ اس کو ہدایت مل جائے, نہیں ملی. تو وہ اللہ تعالیٰ کا فیصلہ ہے, وہ دیکھ کے ہدایت دیتا ہے کہ جس کو چاہت ہے, جس کو طلب ہے. وَمَن يُضْلِلِ اللَّهُ فَلَن تَجِدَ لَهُ سَبِيلًا, جس کو اللہ گمراہ کر دے اس کے لیے تم کوئی راستہ نہیں پاؤ گے. پھر تم اس کو جتنا مرضی سمجھا لو, پھر تم اس کو جتنی مرضی تقریریں کر لو, جتنی مرضی اس کو کسی بڑے سے بڑے عالم کے پاس لے جاؤ, کوئی فائدہ نہیں ہوگا جس کو اللہ نے بھٹکا دیا. یہ راستہ اللہ ہی کھولتا ہے ہدایت کا, اس لیے اللہ سے مانگنی چاہیے, کیونکہ پھر آپ ادھر ادھر بھاگتے پھریں کہ کہیں سے ہدایت مل جائے اس کو, اور اس بندہ سیدھے راستے پر آ جائے, نہیں ملے گی جب تک اللہ نہ راستہ کھول دے گا. اس سے سوچ لیں کہ انسان اپنے اعمال کی وجہ سے بعض دفعہ ہدایت سے محروم ہو جاتا ہے اپنی بدعمالیوں کی وجہ سے. تو انہوں نے بدعمالی کی نا, اب یہ اگر سوچ رہے ہیں کہ ان کو ہدایت مل جائے, نہیں کوئی بات نہیں یہ ٹھیک ہو جائیں گے, یہ ایسے ہو جائے گا, نہیں اللہ, وہ انہوں نے ایسے کام کیے ہیں, انہوں نے خود ہدایت کا راستہ نہیں پسند کیا. تم کیسے ان کے لیے سوچ سکتے ہو کہ ان کو ہدایت مل جائے جس کو اللہ نے گمراہ کر دیا؟ وَدُّوا لَوْ تَكْفُرُونَ كَمَا كَفَرُوا, وہ چاہتے ہیں, ان کے دل سے چاہتے ہیں کاش تم کفر کرو جیسا انہوں نے کفر کیا, یعنی جیسے ہم نہیں ہجرت کرتے, یا جیسے ہم اگر احد کے کانٹیکس میں لیا جائے, جیسے ہم راستے سے واپس آ گئے, جیسے ہم نے رسول کی نافرمانی کی, وہ چاہتے ہیں تم بھی کرو. کیوں چاہتے تھے وہ؟ ان کو کیا اس سے ملنا تھا کہ بھئی یہ دوسرے بھی نافرمانی کریں؟ دیکھیں ایک اس ایگزامپل سے دیں گے, ایک کلاس میں ہے سب اسٹوڈنٹس ہیں. اچھا اب کچھ اسٹوڈنٹ ہیں جو کہ جن کو یعنی جو پڑھائی میں بہت آگے نہیں ہے, تو وہ ان کا دل نہیں چاہتا پڑھنے کا. اب ان کو ٹیسٹ بھی برا لگتا ہے, ہوم ورک بھی برا لگتا ہے, سبق بھی بہت لمبا لگتا ہے. اب وہ کہتے ہیں کہ نہیں یہ بھی چھوٹا کریں, وہ بھی نہ کریں, یہ بھی نکال دیں. کچھ کہتے ہیں نہیں 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 بہت اچھا ہے, بہت اچھا ہے, اور آگے ہم نے جانا ہے. اب ان کو وہ لوگ کیوں برے لگیں گے جو کہتے ہیں نہیں آگے چلو آگے چلو, اور زیادہ ہمیں پڑھائیں, اور زیادہ ہمیں ٹیسٹ دیں, اور زیادہ, کیوں وہ برے لگیں؟ کیونکہ وہ جو باتیں کر رہے ہیں اس کی وجہ سے یہ برے بن رہے ہیں نا, یہ ڈسٹنگوش ہو رہے ہیں. وہ ڈسٹنگوش نہیں ہونا چاہتے, الگ سے نظر نہیں آنا چاہتے. اگر سارے ہی کہہ دیں گے بہت لمبا, ہائے بڑا مشکل, سارے ہی اگر یہ کہہ دیں گے تو پھر ان کا کوئی قصور نہیں سمجھا جائے گا. لیکن اگر بنچ آف پیپل کہہ رہے ہیں ویری ڈیفیکلٹ, ویری ہارڈ, ویری ہارڈ, تو اب ان کو برا لگ رہا ہے جو کہہ رہے ہیں نہیں نہیں بہت ایزی ہے, بہت ایزی ہے. اب ان کو زہر لگ رہے ہیں وہ لوگ, کیونکہ ان لوگوں کی وجہ سے ہم برے بن رہے ہیں. تو اسی طرح یہ منافقین تھے نا, یہ آگے آگے بڑھ کے اتنی فرما برداریاں کر رہے ہیں, اتنے اچھے بچے بن رہے ہیں, اتنے آگے ہو رہے ہیں, اتنے آپ صلی اللہ علیہ وسلم کے چہیتے ہو رہے ہیں, اتنے یہ مطلب ایمان میں اس کے اندر ان کے تو بڑے نمبر بن رہے ہیں, اور ہم برے بنتے جا رہے ہیں. تو اب یہ چاہتے تھے تم بھی ہمارے راستے پہ آ جاؤ, تاکہ سارے ایک ہو جائیں, پھر کس کو برا کہیں گے؟ ٹھیک ہے, تو یہ کیا ہے, اس کس لیے چاہتے ہیں؟ فتکونونا سوان, ताकि तुम सब बराबर हो जाओ, यानी गुमराही में सारे ही एक पान हो जाओ। जैसे एक हमाम में जब सारे ही नंगे होंगे तो कौन किसी को बुरा कहेगा। फला तत्तखिदु मिन्हुम औलिया, याद रखो तुम इनको दोस्त ना बनाना। क्यों? औलिया होता ना करीबी जो दोस्त, क्यों ना दोस्त बनाए? इसलिए कि दोस्त दोस्त को देख के उसका रंग पकड़ लेता है। जो खुद पीछे रहने वाले हैं, जो खुद दीन में रसूल की फरमाबरदारी से कतराते हैं, तुम उनके साथ रहोगे तो वो तुम्हें भी अंधेरों में ले जाएंगे, तुम्हें भी अपने रास्ते पर ले जाएंगे। समझता है, दोस्त भी इंसान को सोच समझ के सेलेक्ट करना चाहिए। कितना बड़ा नुकसान हो सकता है, वो अपने रास्ते पर ले जाएगा। कब तक ऐसा ना करो? फला तत्तखिज़ु मिन्हुम औलिया हत्ता युहाजिरू फी सबिल्लाह। हाँ, तब तुम उनको दोस्त बना लो अगर वो हिजरत कर लेते हैं अल्लाह के रास्ते में। तो क्या फरमाया? वो बहुत ज्यादा चाहते हैं कि तुम उनके रास्ते पे आ जाओ। वैसे ही कुफर करो। कुफर का मतलब यहाँ पे क्या, जैसे उन्होंने नाफरमानी की रसूल की, इस तरह तुम भी नाफरमानी करो ताकि तुम सब बराबर हो जाओ। तुम देखना उनको दोस्त ना बनाना, ये तो तुम अपने दुश्मनों को दोस्त बना लोगे। फिर जो लोग अमली तौर पे अमल में इस्लाम से दिलचस्पी नहीं रखते, तुम उनसे दोस्ती ना करो। एक्चुअली पता है क्या प्रॉब्लम क्या था? देखिए, वो लोग इस्लाम तो ले आए थे, इस्लाम लाना तो कोई मुश्किल बात नहीं थी, आगे कलमा शहादत पढ़ लिया, इस्लाम आ गया। अब आगे प्रॉब्लम्स थी ना, कि भाई इस्लाम तो कहता ये करो, इस्लाम तो कहता, वही प्रॉब्लम जो आज हमारी है कि भाई ठीक है, ठंडा ठंडा कलमा पढ़ना वो कौन सा मुश्किल काम है, आगे ना हमें कुछ कहो, कभी नमाजें पढ़ो, कभी ये करो, कभी ईमानदारी, कभी जाब, कभी फलां, ये सारी चीज़ें हमसे नहीं भाई होती इतनी रिस्ट्रिक्शंस। तो ये मीठा मीठा इस्लाम तो सबको अच्छा लगता है, चलो ठीक है दो चार नमाजें भी पढ़ लेंगे, लेकिन उससे आगे अब बस, अब आप तो कभी कुछ आए दिन कोई नई से नई बात बता देते, तो वो फिर इस्लाम फिर ऐसा नहीं हमें अच्छा लगता, रिस्ट्रिक्शंस वाला। इस्लाम भी रहे, वो हम अपनी मर्जियां भी करते रहें, वो तो सबको अच्छा लगता है। तो वो यही चाहते थे ना, वो कहते थे ये हिजरत करना बड़ा मुश्किल काम है, अब घर छोड़े आ जाए, यहाँ पे सारा कुछ अपना छोड़ छाड़ के, इतना हमने मेहनतों से जायदादें बनाई, सारा कुछ किया, हमारा घर बार यहाँ पे है, सब छोड़ के तो हम निकल पड़े, अब तो अल्लाह की खातिर अब हम निकल पड़े। अब देखिए ना, अल्लाह की खातिर कौन छोड़ेगा? जो सच्चा ईमान वाला होगा, बाकी नहीं छोड़ेंगे। तो ये शर्त रख दी गई, हत्ता युहाजिरू फी सबिल्लाह, इससे पता चलेगा इनका ईमान खालिस है कि नहीं है। अगर तो वो हिजरत करके आ जाते हैं, इट मीन्स कि वो सच्चे हैं अपने ईमान। अगर नहीं करके आते तो इसका मतलब वो मुनाफिक है। उन्होंने इस्लाम का दम तो भरा है, इस्लाम का कलमा तो पढ़ लिया है, आगे नहीं, अब हमें ना कुछ कहना। ठीक है, तो याद रखें, जब इंसान कलमा पढ़ता है ना, अब हम बॉर्न मुस्लिम हैं तो हमने तो उस वक़्त से ही कलमा पढ़ लिया हुआ कि बस हम हमेशा से। आज वो वाले मुनाफिकीन की देखें, आगे इंशाल्लाह हम बात करते रहेंगे, बात लंबी हो जाएगी, लेकिन सिर्फ इतनी सी बात कहती हूँ कि चूँकि हम बॉर्न मुस्लिम हैं, ठीक है, एक इस्लाम का हमारे पर टैग लग गया है। अब वो टैग तो लगा हुआ है, उसको तो हम उतार नहीं सकते, उतारना नहीं चाहते, मगर आगे हम नहीं चाहते कि आगे हमें कुछ भी कहा जाए। लेकिन प्रॉब्लम ये है, प्रॉब्लम कह लें या एक रूल अल्लाह ताला का ये है कि जब कोई ईमान का दावा करता है तो अल्लाह ताला उसको टेस्ट करते हैं। हम पहले भी पढ़ चुके हैं, वला नबलू वन्नाकुम, कितनी दफ़ा आया, टेस्ट होगा, आजमाइश होगी, ये तो होना ही है। अब जब अल्लाह ताला आजमाइश लेता है, टेस्ट लेता है किसी ना किसी सूरत पे, तब हम खुल के सामने आ जाते हैं, तब हम कहते हैं ये तो बड़ा मुश्किल, ये तो बड़ा ऐसे। इनका टेस्ट भी हुआ, इनका टेस्ट क्या था? हिजरत करो, ये फर्ज है, अब तुम नहीं रह सकते उनके साथ कि जहां पे वो तुम्हें ना इस्लाम पे चलने दे रहे हैं, तुम्हारे ऊपर तरह तरह की मुसीबतें आ रही हैं, तुम्हारे लिए वहां पे अपना दीन प्रैक्टिस करना पॉसिबल नहीं है, तुम हिजरत करो। वो कहते हैं हमने नहीं करनी। तो इसलिए फरमाया फ इन तवल्लो फखुदूहु वक्तलूहुम हैसु वजदतुमूहु, अगर वो मुंह मोड़ जाए, किससे मुंह मोड़ जाए, हिजरत से अल्लाह के रास्ते में, तो फिर उनको पकड़ो, कैद करो, उनको कत्ल करो, जैसे जहां तुम पाओ, यानी अब ये मैदान जंग में तुम्हारे पास आते हैं, तुम्हारे सामने आते हैं, जो जंग होती है, तो जैसा काफरों के साथ होगा वो इनके साथ होगा। फिर ये नहीं होगा नहीं 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 ये तो कलमा पढ़ने वाले हैं, ये तो हमारे ये हैं, ये तुम्हारे मुसलमान भाई हैं, फिर ये नहीं होगा। और ये बड़ी सख्त आयत है मुनाफिकीन के बारे में, बहुत सख्त है, क्योंकि इनको उस उन्हीं की कैटेगरी के अंदर कर दिया गया। तो ये, क्योंकि ये अगर हिजरत नहीं करते इसका मतलब ये दुश्मन की तरफ से उनके साथ मिलके जंग करेंगे ना, तो ये फिर एक मुसलमानों के लिए तो खतरा ही होगा। तो वला ततखिदु मिनहुम वलिया वला नसीरा, और ना तुम इनको अपना दोस्त बनाना और ना इनको अपना मददगार बनाना। क्यों नहीं बनाना? इसलिए कि तुम इनको दोस्त समझ रहे हो, वो जंग में वो थोड़ी अपने हाथ पीछे खींचेंगे। दूसरा ये कि जब तुम इनको मदद के लिए बुलाओगे तो वो थोड़ी आएंगे। तो जब इंसान किसी को दोस्त और मददगार समझ लेता है तो उसके ऊपर भरोसा करता है ना कि मेरा कोई टाइम नीड होगा तो फिर मैं इसको बुला लूँगा। लेकिन ऐसे लोगों के ऊपर भरोसा नहीं किया जा सकता, तुम ना इनको बनाना दोस्त। अच्छा, अब ये इनके साथ हो गया, अब आगे कुछ एक्सेप्शंस हैं, एक्सेप्शनल केसेस हैं। ये तो एक आम रूल हो गया ना। कुछ और लोग हैं जिनके साथ ठीक है, तो उनको अल्लाह ताला ने एग्जेम्प्ट कर दिया इससे, इस जो इनको इनके बारे में कहा गया ना कि अगर ये मुंह मोड़ जाएं, ये नहीं हिजरत करके आते तो तुम फ़खुदू हूँ वक्तलूम है इस वजह तू हूँ, इससे एग्जेम्प्ट कर दिया। वो कौन से केसेस हैं वो आगे हम अगली आयत में देखेंगे। अगर यहाँ तक एक आम रूल बता दिया गया कि क्या होगा। अच्छा, अभी आप देख लें आउट ऑफ कॉन्टेक्स्ट अगर कोई इन आयतों को ले लेगा ना और नई समझ होगी तो उसने कहना देखो कुरान में तो ये है कि फ़ुसूम वक्तलुम इस वजह तुम, ये देखें ये कहा गया है और कुरान तो कहता है फ़कातिल फ़ी सबीलिल्लाह, जंग करो अल्लाह के रास्ते में, बस ये तो जंगे करने को कहते हैं, ये तो बस ये कहते हैं। तो इसका बैकग्राउंड भी देखना चाहिए। देखें, एक वो होता है जो दुश्मन सामने होता है, एक दुश्मन वो है जो पीठ में छुरा घूमता है। तो ये वो थे, ये अपने अपने इलाकों में अब चले गए, अब ये उन्हीं के साथ हैं, उन्हीं के साथ मिलके भी आते हैं लड़ने के लिए। तो अल्लाह ताला ने एग्जेम्प्ट किनको किया? इल्ला लदीना यसिलूना इला कौमिन बैनकुम व बैनहुम मीसाक। नंबर वन, यहाँ पे यसिलूना से पहले नंबर वन लगा दें, सिवाय नंबर वन वो लोग जो पनाह ले लें एक कौम की तरफ, तुम्हारे और उनके दरमियान कोई ट्रीटी हुई हो, पीस ट्रीटी हुई हो, मीसाक हुआ हो, उनको आप नहीं पकड़ के कत्ल करेंगे, उनके साथ नहीं आप भी जंग करेंगे, क्योंकि आपके उनके कबीले के साथ, मसलन वो अपने कबीले की तरफ चले गए, अपनी कौम की तरफ चले गए और वहाँ पे आपके उनके साथ ट्रीटी हुई भी है कि हमारा आपके साथ मुआहदा है, तो अब तो जाहिर है उनके साथ मिलके नहीं आएंगे जंग करने के लिए, क्योंकि आपकी और उनकी तो पीस ट्रीटी है, तो इसलिए उनको नहीं तुम मारोगे। नंबर टू, आउ के आगे नंबर टू लिखें, आउ जा ऊ कुम हासिरत सुदूरुहुम, या वो आए तुम्हारे पास तंग हुए सीने उनके। किस चीज़ से उनके सीने तंग हो रहे हैं? वो अगर तुम्हारे पास आते हैं और उनके किस वजह से उनके सीने तंग हो रहे हैं, अन युकातिलू कुम, के वो जंग करें तुमसे, औ युकातिलू कौमहुम, या जंग करें वो अपनी कौम से। वो भी अपनी कौम में अपने कबीले में बैठे हुए हैं, फिर वो कहते हैं आके कि नहीं हम ना आपसे लड़ना चाहते हैं ना हम आपके साथ मिलके अपनी कौम से लड़ना चाहते हैं, दोनों ही चीज़ें नहीं करना चाहते। बात समझ आ गई ना? न्यूट्रल, जिसको हम कहते हैं न्यूट्रल रहना चाहते हैं, बस हमें अमान दे दें, आप हमें इजाज़त दे दें, ना हम उनके साथ मिलके आपके साथ आके लड़ेंगे ना आपके साथ मिलके हम अपनी कौम से लड़ सकते हैं, दोनों चीज़ें ही नहीं हम कर सकते, हम किसी का भी नहीं साथ देंगे, जिसको कहते हैं ना हमें एक तरफ हो जाना। ठीक है, तो ये नंबर टू हो गया। तो अल्लाह ताला ने कहा इनको भी नहीं पकड़ के आपने मारना, ना इनको कत्ल करना है, ना इनके साथ जंग करनी, क्योंकि उन्होंने कह दिया कि हम बस एक साइड पे हो जाना चाहते हैं, हम न्यूट्रल रहना चाहते हैं। ठीक है, इनको इनके हाल पे छोड़ दो। वला इंशाअल्लाह लसल्लतहु अलैकुम फलाकातलुकुम, अगर अल्लाह चाहता तो इनको तुम पे मुसल्लत कर देता। देखें, अगर अल्लाह चाहता तो ये भी तुम्हारे खिलाफ हो जाते, ये भी तुम्हारे से लड़ने के लिए खड़े हो जाते, तो इनका न्यूट्रल रहना भी एक तरह से तुम्हारी मदद ही हो गई ना, इसलिए कि चलो दुश्मन के साथ मिलके तो नहीं ना आए, तो अगर अल्लाह चाहता तो इनको भी मुसल्लत कर देता तुम्हारे ऊपर, और ये भी उनके साथ मिलके तुम्हारे साथ लड़ लेते। लेकिन अगर इन्होंने ये कह दिया कि हमने न्यूट्रल रहना, इट्स ओके, तो फिर इनको तुम छोड़ दो। ठीक है, अब देख लेंगे, ये काफिर कबीलों में रहते हैं, ये हैं मुसलमान लेकिन ये अपने काफिर कबीलों में और उनके अंदर रह के ये न्यूट्रल रहेंगे। ठीक है, फइन इअ'तज़लूकुम फलम युकातिलूकुम, और अगर वो एक तरफ हो जाएं, अलग हो जाएं, फिर ना वो जंग करें तुमसे, व अल्कौ इलैकुम सलाम, और तुम्हारी तरफ डालें सुलह, यानी अपने कबीले के साथ मिलके, अगर वो तुम्हारे साथ जंग भी नहीं करते, उनका कबीला मसलन तुम्हारा दुश्मन है लेकिन वो उनके साथ मिलके नहीं आते तुमसे जंग करने के लिए और तुम्हारी तरफ सुलह डालते हैं, फमा जालल्लाहु लकुम अलैहिम सबीला, फिर भी अल्लाह ने तुम्हारे लिए उनके खिलाफ कोई रास्ता नहीं रखा। यानी क्या मतलब है, फिर तुम ऐसे हीले बहाने ना ढूंढो उनके ऊपर हाथ उठाने के लिए, उनको कत्ल करने के लिए। सो फेयर अहकामात है ना, आप देख रहे हैं कितने फेयर है सारी डीलिंग, कि भाई अगर तो वो ऐसे दुश्मनों के साथ मिलके आ रहे हैं, उनके साथ मिलके उन मंसूबे बना रहे हैं, उनके साथ मिलके तुम्हारे खिलाफ खड़े हो रहे हैं, जाहिर ही बात है फिर तो आपने उनके साथ लड़ना ही है, उनके साथ फिर वही काम करना है जो काफरों के साथ होगा। उनके साथ भी जंग होगी तो उसी तरह होगी जैसे काफरों के साथ होगी, जैसे उनके साथ उनको मारा जाएगा तो इनको भी मारा जाएगा। लेकिन अगर इनमें से कोई भी केस है तो फिर तुम खामखा से कोई हीला बहाना ना ढूंढना उनके ऊपर कोई चढ़ाई करने का, उनको कैद करने का, उनको पकड़ने का, फिर तुम्हें कोई हक नहीं है। ठीक है, अगर वो तुम्हारी तरफ सुलह का पैगाम डालते हैं, वो कहते हैं हमने अपने ट्राइब के साथ मिलके नहीं लड़ना, ये इसको आप ऐसा कर लें, नंबर थ्री कर लें फाइन तजलू को, ठीक है, नंबर थ्री इसको कर लें। अच्छा, ये तीन सिनेरियोज होगा ना, आपने पढ़ लिया कि तीन सिनेरियोज हैं, किस किस वक्त उनके उनको इससे एग्जेम्प्ट कर दिया गया, फखुदू हूँ वक्त लूँ भाई सुबह जाता हूँ। नंबर वन चीज, जब वो किसी ऐसी कौम में जाके मिल जाते हैं, किसी ऐसी कौम में, किसी ऐसे कबीले में चले जाते हैं जिनके और तुम्हारे साथ पीस है तो कोई मसला नहीं है, जब जंग ही नहीं होनी तो फिर तुम्हें उनसे क्या खतरा, या वो नहीं चाहते लड़ना, ना वो उनके साथ लड़ना चाहते ना तुम्हारे साथ लड़ना, जब वो अमन पसंद से लोग हैं, वो कहते हैं हमारी बस जान बख्शी कर दी जाए, हम न्यूट्रल रहेंगे, हम जंग चाहते ही नहीं है, ठीक है, लड़ाई से दिल बर्दाश्त है, उनका दिल तंग है। नंबर थ्री ये है कि अगर वो अलग हो जाते हैं, तुम्हारी तरफ सुलह का पैगाम देते हैं कि नहीं हम किसी के साथ मिलके भी आपके साथ नहीं लड़ेंगे, ठीक है, तो ये भी इनडायरेक्ट मदद ही हो गई ना, तो फिर भी तुम इनके ऊपर कोई ये ना हक समझो, कोई रास्ता ना निकालने की कोशिश करो, रास्ते ना ढूंढो कि इनके ऊपर कोई लड़ाई करो। यानी इसका मतलब क्या हुआ, जो तुम्हारी तरफ सुलह का पैगाम भेजता है तुम भी उसके साथ सुलह कर लो, कोई मसला नहीं है, तुम उनके साथ लड़ाई के अब बहाने ना तलाश करो। सतजिदूना आखरीना युरीदूना अन यामनूकुम, अन करीब तुम पाओगे कुछ दूसरों को, वो चाहते हैं कि वो अमन में रहें तुमसे। अब एक फोर्थ ग्रो हो गया, समझ लें फोर्थ ग्रो क्या है, जो चाहता है कि अमन में रहें तुमसे, ठीक है, बहुत जैसे पिछले वाले आयत में जो आए थे, जैसे वो अमन में रहना चाहते थे, ठीक है, वो चाहते हैं कि हम मुसलमानों के खिलाफ कोई कदम ना उठाएं, हम अमन में रहें। वह यामनू कौम हम, और अपनी कौम से भी अमन में रहें, ना हम उनसे लड़ना चाहते हैं ना तुमसे लड़ना चाहते हैं, ठीक है, यहाँ तक तो बात सही है, बज़ाहिर यही चाहते हैं, ठीक है, ये एक फोर्थ कैटेगरी है। मगर क्या होता है, उल्ला मारुदू इलल फितना थी, अब इसको आप गौर से सुने, ये आयतें आपको खुद नहीं समझ आएंगी, जब कभी वो लौटाए गए फितने की तरफ, और कि सूफिया, जब कभी कोई फितने का मौका आया, फितने का मौका क्या आया, यानी कोई जंग का मौका आ गया, कोई लड़ाई शुरू हो गई, उसमें उन्होंने देखा कि मुसलमान तो कमज़ोर हो रहे हैं और हमारा कबीला ऊपर आ रहा है, तो अब न्यूट्रल नहीं रहते, उल्टे लौट जाते हैं, उर किसू उल्टे लौटा दिए गए उसमें, अब उनको सारे अपने दावे भूल गए कि हमने न्यूट्रल रहना है, हमने इनसे कोई अहद किया हुआ है, हमने कोई नहीं, तब उनको सब भूल जाता है। जब कोई फितना क्या होता है, आजमाइश, ठीक है, ये आजमाइश हो गई ना उनकी, ये उनका इम्तिहान हो गया, उनका टेस्ट हो गया उनकी सच्चाई का, उन्होंने कहा था हम न्यूट्रल रहना चाहते, अब टेस्ट हो गया, अब जंग शुरू हो गई उनके कबीले की और मुसलमानों की, उसके अंदर उनका कबीला ज्यादा पावर में आ रहा है, लग रहा है कि उनका कबीला हावी हो जाएगा, उसका पल्ला भारी है, तो अब ये कहें देखो ये माले गनीमत भी मिलेगा, सब कुछ मिलेगा, हम क्यों पीछे रहें, चलो अब हम भी कूद जाते हैं, वो भी जंग में कूद गए, तो पहले तो उन्होंने कहा था हम न्यूट्रल रहेंगे, तो जब कभी वो लौटाए गए फेरे गए फितने की तरफ, तो उल्टे लौटा दिए गए इसमें, यानी अपने दावे में वो उल्टे फिर गए, उनके बारे में तुम क्या करोगे, अब उसकी भी रूलिंग बता दी गई, फ़इल्लम यातज़िलूकुम, फिर अगर ना छोड़ें तुमको, यानी तुमसे जंग करने आ जाए, जैसे उन्होंने कहा था उससे उस के हम बिल्कुल अलग रहेंगे, वो अलग नहीं रह रहे, वयुल्कु इलैकुम सलामा, और यहाँ पे भी लम आएगा, ठीक है, ये लम जो है ना पिछला सारा चल रहा है, और ना डाले तुम्हारी तरफ सलामती, जो पहले कह रहे थे हमारी तरफ से सलामती है, हमारी तरफ से बिल्कुल आपकी तरफ सोलह का पैगाम है, वो सारी जुबानी कलामी बातें थी, वाह या कुफ़ू आई दिया हम, और वो भी लम यहाँ पे भी आएगा, और ना रोके अपने हाथों को तुमसे यानी तुम्हारे पर हमला करें तो फिर फिर तो वही रूलिंग जो पहले आयत के अंदर आई थी ये आयत 89 में, फिर उनके साथ भी यही होगा, यानी अपनी जुबान से जो फिर गए अब वो मैदान जंग में भी आ गए, बड़े मुंह से कह रहे थे हमारी सुलह सलामती सफाई ये है, उसके बाद फिर अपने हाथ भी नहीं रोक रहे, मुसलमानों के ऊपर दस्तराजी भी कर रहे हैं। तो जब ऐसा वो करेंगे तो फिर ये नहीं देखा जाएगा वो इंडिया तो इस्लाम में दाखिल हो गए थे, क्योंकि जब आप इस्लाम में आ जाते हैं ना तो आपको अमान देता है इस्लाम, ये एक सिक्योरिटी है समझ लें, आप इस्लाम एक शील्ड है आपके आगे, अब कोई मुसलमान आपके ऊपर हाथ नहीं उठा सकता। अब आज के ज़माने का तो ना सोचें, इस्लाम का जो असल वो है उससे हम तो आज का सोचें तो कहाँ कोई महफूज है किसी से, लेकिन इस्लाम एक्चुअली जब एक किसी ने कलमा पढ़ लिया ना तो उसने अपना जान माल इज्जत सब महफूज कर लिया दूसरे मुसलमानों से, समझ लें उसको एक अमान मिल गई है, वो एक प्रोटेक्शन में आ गया है, किले में आ गया इस्लाम के, अब उसको मारा नहीं जा सकता। अब क्या करें, अब एक तरफ मुसलमान है दूसरी तरफ काफिर ट्राइब है, उनकी आपस के अंदर अगर कोई जंग हो रही है उसमें मुसलमान लड़ने के लिए आ गए और वो उस वक्त कह रहे थे हम तो अलग रहना चाहते हैं ये करें, तो अब इनके साथ मुसलमान क्या करें, उनको मारें कि ना मारें। तो फिर इजाज़त दे दी गई कि उनके इस्लाम का दावा, अब इसका मतलब ये है कि वो सही नहीं था, वो तुम्हारी तलवार को अब नहीं रोकेगा, चाहे वो अपने इस्लाम का दावा करते रहें मगर फिर भी अल्लाह ने इजाज़त दे दी है तुमको कि अब तुम इनके साथ जंग कर सकते हो, वरना वैसे मुसलमान मुसलमान के साथ नहीं लड़ सकता, दोनों जहन्नमी हो जाते हैं, जो 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 कातिल और मकतूल दोनों जहन्नमी हो जाते हैं, यह हदीस में है। तो आप लोगों ने पूछा था कि या रसूल अल्लाह कातिल तो जहन्नमी होगा लेकिन मकतूल क्यों होगा, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया उसने भी तो हथियार उठाया था उसके खिलाफ, वो ना उसको मारता वो उसने मार देना था। तो वैसे तो इतना सख्त इसके बारे में यानी इतना सख्त हुक्म है कि दोनों जहन्नमी है, तो उस लिहाज से तो कोई मुसलमान नहीं मार सकता था, तो लेकिन इनको यहाँ पे ये चूंकि इजाजत देनी थी तो यहाँ पे ये आयात आई कि फिर ऐसे मुसलमानों के साथ फिर आप ऐसे ही लड़ोगे जैसे काफरों के साथ लड़ते, क्योंकि उनके ईमान का दावा ही सही नहीं है। बात समझ आ गई होगी उम्मीद है। वालेकुम जालना लकुम अलैहिम सुल्तान मुबीना, और यही लोग हैं बनाया हमने तुम्हारे लिए इनके खिलाफ दलील हुज्जत जो है खुली मुबीन यानी खुली हुज्जत रख दी कि तुम इनसे बदला ले सकते हो। पहले तो था ना कि सिर्फ काफरों के साथ आप वो लड़ सकते हैं या मुसलमान के साथ तो बिल्कुल हराम है, अब यहाँ पे ऐसे मुसलमानों का क्या मामला होगा जिन्होंने कलमा तो पढ़ लिया लेकिन फिर उसके बाद उनकी ये हरकतें हैं, तो फिर उनके साथ फरमा दिया कि उनके खिलाफ खुली हुज्जत है ये, क्योंकि वो उनके साथ मिल के आए हैं तो इसीलिए उनके अंदर से ही समझाए जाएंगे। जैसे समझ लें आज एक मुशरिक मुल्क है एक एक मुसलमान मुल्क है, मसलन हमारे नेबर मुल्कों में ही कई मुल्क मुशरिक मुल्क है ना, तो अगर हमारा मुल्क की उनके साथ कोई जंग होती है और वहां से कोई मुसलमान लड़ने के लिए आ जाता है तो उसको क्या समझा जाएगा, ये थोड़ी कहेंगे मुसलमान है तो हमने नहीं इसे लड़ना, नहीं वो फिर दुश्मन के साथ जब मिल के आया उसकी फौज में से आया तो उसके साथ लड़ेंगे ना। ठीक है, अब उम्मीद है बात समझ आ गई होगी, यहाँ तक तिलावत सुने फिर आगे चलते हैं अगले टॉपिक पे।
فما لكم في المنافقين فئتين والله أركسهم بما كسبوا أتريدون أن تهدوا من أضل الله ومن يضلل الله فلن تجد له سبيلا ودوا لو تكفرون كما كفروا فتكونون سواء فلا تتخذوا منهم أولياء حتى يهاجروا في سبيل الله فإن تولوا فخذوهم وقتلوهم حيث وجدتموهم ولا تتخذوا منهم وليا ولا نصيرا إلا الذين يصلون إلى قوم بينكم وبينهم ميثاق أو جاءوكم حصرت صدورهم أن يقاتلوكم أو يقاتلوا قومهم ولو شاء الله لسلطهم عليكم فلقاتلوكم فإن اعتزلوكم فلم يقاتلوكم وألقوا إليكم السلم فما جعل الله لكم عليهم سبيلا ستجدون آخرين يريدون أن يأمنوكم ويأمنوا قومهم كلما ردوا إلى الفتنة أركسوا فيها فإن لم يعتزلوكم ويلقوا إليكم السلم ويكفوا أيديهم فخذوهم وقتلوهم حيث ثقفتموهم وأولئكم جعلنا لكم عليهم سلطانا مبينا
اگلی آیت جو ہے جس میں 92 آیت میں قتل خطا اور 93 آیت میں قتل عمد کے سزائیں بتائی گئی ہیں کہ ان کا کیا کفارہ ہوگا یا کیا. تو پہلے آیت کا شروع کا حصہ دیکھ لیتے ہیں پھر میں آپ کو شان نزول بتاتی ہوں. وما کان لمؤمن اور نہیں ہے کسی مومن کے لیے, کیا نہیں ہے تو جائز نہیں ہے, پاسبل نہیں ہے کسی بھی ایمان والے کے لیے, آئی یقتل مؤمنن کہ وہ قتل کر دے کسی مومن کو. اٹس ناٹ پاسبل کہ کوئی ایمان والا کسی ایمان والے کو قتل کر دے, الا خطاً سوائے اس کے کہ خطا سے ہو جائے, غلطی سے ہو جائے. اس کی شان نزول کے بارے میں بیان کیا جاتا ہے, جیسے میں نے آپ کو جنگ احد کا جب بتایا تھا تو یہ بتایا تھا کہ حضرت حذیفہ جو تھے ان کے والد, ان کے ظاہر مسلمانوں نے نہیں پہچانا اس زمانے میں, ظاہر ایک ہی زبان بولتے تھے, ایک جیسی ڈریسنگ ہوتی تھی سب کچھ, تو مسلمانوں نے ان کے اوپر حملہ کر دیا اور ان کو شہید کر دیا. اب جب حضرت حذیفہ نے دیکھا کہ مسلمان میرے والد پہ حملہ کر رہے ہیں تو حالانکہ انہوں نے چلا چکلا کے کہا کہ یہ میرے باپ ہیں, یہ میرے باپ ہیں, لیکن وہ جب تک وہ ان کو شہید کر چکے تھے. تو حضرت حذیفہ نے پھر فرمایا تھا کہ اللہ تعالیٰ تمہاری مغفرت کرے. اور یہ بھی قول کہا, اس کے بارے میں بیان کیا جاتا ہے کہ حضرت عیاش بن ابی ربیعہ ابو جہل کے ستیلے بھائی تھے, وہ مسلمان ہو گئے تھے, تو وہ ہجرت کرنے سے پہلے مہاجرین کے ساتھ مدینہ چلے گئے تھے آپ صلی اللہ علیہ وسلم کی ہجرت سے بھی پہلے. تو ابو جہل حارث بن حشام اور ان کے ساتھ بنو عامر کا ایک شخص تھا, یہ ان کو لینے کے لیے مدینہ چلے گئے. تو یہ جو عیاش بن ابی ربیعہ تھے ان کی ماں ان سے بہت محبت کرتی تھی, تو یہ ابو جہل وغیرہ جب گئے تو انہوں نے جا کے کہا کہ تمہاری ماں نے قسم کھائی ہے کہ جب تک میں تمہیں دیکھ نہیں لوں گی سائے میں نہیں بیٹھوں گی, نہ دھوپ میں, وہ سارا دن دھوپ میں لیٹتی ہے, تم جا کے اپنی ماں کو ایک دفعہ دیکھ لو پھر واپس چلے آنا. تو انہوں نے اللہ کی قسمیں کھا کھا کے اتنا ان کو یقین دلایا کہ یہ ان کے ساتھ واپس چلے گئے. انہوں نے کہا بے شک تم مدینہ پھر آ جانا, لیکن جب مدینہ کی حدود سے باہر نکلے تو انہوں نے ان کو باندھ دیا اور جو بنو عامر کا آدمی تھا اس نے ان کو کوڑے مارے, اس پہ انہوں نے قسم کھائی تھی کہ وہ اس کو قتل کر دیں گے. پھر کافی عرصے تک یہ مکہ میں ہی قید رہے, ظاہر وہ آنے تو نہیں واپس دیتے تھے, لیکن لوگوں نے کیسی کیسی قربانیاں دی. فتح مکہ کے دن یہ آزاد ہوئے تھے, تو ایک دن ان کے سامنے وہی آدمی آ گیا, اب ان کو تھوڑی پتا تھا کہ مسلمان ہو چکا, تو انہوں نے اس کو قتل کر دیا. اس پر یہ آیت نازل ہوئی تھی کہ ویسے کوئی مسلمان کسی کو نہیں قتل کر سکتا, مگر صرف یہ کہ ہاں اسے غلطی سے ہو جائے. اب یہ غلطی تھی, ان کو نہیں پتا تھا کہ مسلمان ہو چکا ہے, مسلمان تو مسلمان کے اوپر تلوار نہیں اٹھا سکتا, اسی لیے کہ مسلمان کا خون آپ صلی اللہ علیہ وسلم نے فرمایا تھا حجۃ الوداع پہ خطبہ جب دیا تھا تو اس وقت فرمایا تھا لوگوں تمہارا خون تمہاری عزت تمہارا مال ایک دوسرے پر اسی طرح حرام ہے جیسے آج کا دن ہے, جیسے یہ جگہ ہے یہ شہر ہے یہ مہینہ ہے, اتنا زیادہ یعنی حرمت ہے جیسے آپ اس مہینے کی کو عزت والا سمجھتے ہیں جیسے اس دن کو عزت والا سمجھتے ہیں اس شہر کو عزت والا سمجھتے ہیں اسی طرح مسلمان کا خون ہے تمہارے لیے حرام ہے مسلمان کا خون کرنا. اور آپ صلی اللہ علیہ وسلم نے فرمایا خون مسلم اللہ کے کعبے سے بھی زیادہ افضل ہے, جس خون مسلم کی آج کوئی بھی قیمت نہیں ہے وہ اللہ کے کعبے سے بھی زیادہ افضل ہے, یہ حدیث ہے. اور آپ صلی اللہ علیہ وسلم نے فرمایا ایک مسلمان کا خون حلال کرنے والا تمام انسانوں کا قاتل ہے. تو فرمایا کہ اگر کوئی کسی کو خطا سے غلطی سے کر دے, اب غلطی کیا ہو سکتی ہے, مثلاً ہے غلطی آپ دیکھیں اللہ تعالیٰ معاف فرمائے اللہ برے وقت سے بچائے, مگر کوئی گاڑی لے کے جا رہا تھا اس کی گاڑی کے نیچے کوئی آ گیا, کوئی آپ آئے دن خبروں میں دیکھتے ہیں پستول صاف کر رہا تھا گن صاف کر رہا تھا گولی چل گئی اس سے, اب اس نے انٹینشن تو نہیں تھی مارنے کی مگر بس کوئی دوسرا اس سے مر گیا اس کے ہاتھ سے کچھ ایسا کام ہوا جس کی وجہ سے یہ اس کی جان چلی گئی. ہمارے ملک میں کتنی ساری یہ خبریں آتی ہیں نا گاڑی چلا رہا تھا تو کوئی مر گیا وہ اس کے بعد وہ بھاگ گیا قاتل, تو بھاگ نہیں سکتے اس کی کیا ہوگا اب اسلام کی روح سے. وَمَن قَتَلَ مُؤْمِنًا خَطَأً جو کوئی قتل کرے کسی مومن کو خطا سے فَتَحْرِيرُ رَقَبَةٍ مُؤْمِنًا تو آزاد کرنا ہے ایک گردن کا مومن. ایک گردن کا مطلب کیا ہے, یعنی ایک غلام آزاد کرنا, غلام ہو گیا یا لونڈی مرد ہو یا عورت, لیکن ایک مومن مسلمان غلام کو آزاد کرنا یہ تو ہے کفارہ. کفارہ کیا ہوتا ہے, جس سے وہ گناہ ڈھانپ دیا جاتا ہے, یہ گناہ اللہ تعالیٰ معاف کر دیں گے, کیونکہ آپ نے ایک کی زندگی لی تو دوسرے کو زندگی دے دی. آزاد کسی کو کرنا اس کو لائف دینا ہے نا. وَدِيَةٌ مُسَلَّمَةٌ إِلَىٰ أَهْلِهِ اور خون بہا دینا ہوگا اس کے اہل کے لیے, اس کے سپرد کیا گیا جو سپرد کیا جائے ان کو. مسلمتن کیوں کہا گیا, ودیتن الی اہلی کی بھی کہا جا سکتا تھا کہ خون بہا دے دیں اس کے اہل کو. مسلمتن یعنی ان کو ہینڈ اوور کرو ان کے ہاتھ میں دو, یہ نہیں ہے کہ اچھا تم وہاں پہ لے لینا, اچھا تم اس کو چکر لگوا رہے ہیں اس کو یہ کر رہے ہیں, اچھا میرا یہ جائیداد ہے جب یہ ہوگی کچھ اس کا فیصلہ ہو جائے گا تو پھر یہ میں تمہیں دے دوں گا, پھر یا پھر کوئی کہہ سکتا ہے کہ اچھا میرے اوپر اتنا قرضہ ہے جب میرا یہ قرضہ فلاں پے کر دے گا تو پھر وہ مجھے جو پیسے ملیں گے وہ دے دوں گا. نہیں, ہینڈ اوور, اس لیے کہ تم نے اس کا اتنا بڑا نقصان کیا ہے اب اس کے ہاتھ میں دو. تو دیت دینا, اب یہاں پہ قصاص نہیں ہے یہ یاد رکھے, ہم نے پہلے قصاص کا پڑھا تھا نا کہ خون کا بدلہ خون, یہاں پہ وہ نہیں ہے. کیوں نہیں ہے, اس لیے کہ قتل خطا ہے. اور دیت کتنی ہوگی, 100 اونٹ کی قیمت, چاہے غلطی سے بھی ہوا ہے 100 اونٹ کی قیمت. آج 100 اونٹ کی قیمت تو پتہ نہیں کتنی ہوگی, 1 اونٹ کی سوچیں کتنی ہوتی ہے. اور اگر وہ نہ ادا کر سکے پھر کیا ہوگا, مثلا بس ڈرائیور ہے ویگن ڈرائیور ہے اتنا نہیں افورڈ کر سکتے تو اس کے عاقلہ ادا کریں گے, یعنی اس کے جو وارث ہیں جو وراثت میں اس کے حصے دار, جب وہ مر جاتا ہے تو وراثت بٹتی ہے نا, جو اس کے وارث ہیں وہ پھر ادا کریں گے اس کے ساتھ مل کے, اگر یہ خود افورڈ نہیں کر سکتا. وہ کیوں ادا کریں, ان کے کیا مصیبت ہے کہ وہ ادا کریں, اس لیے کہ جب یہ مرتا ہے تو اس کے وارث بھی تو وہ بنتے ہیں, تب بھی تو اس کا مال لیتے ہیں, تو اب اس کے اوپر جو مصیبت آئی اس نے جو غلطی کی اس کے اندر بھی پھر اس کے حصہ دار بنیں گے. ٹھیک ہے, الا سوائے ایک ایکسیپشن ہو سکتی ہے, یصدقو کہ وہ صدقہ کر دیں. صدقہ کرنے کا مطلب کیا ہے کہ وہ وارث جو ہیں مقتول کے وہ معاف کر دیں, کہنے ٹھیک ہے ہم نے دیت بھی نہیں لینی کہ ساز تو ہے ہی نہیں اس میں, وہ اگر کہہ دیں نہیں ہم نے معاف کر دیا, تو وہ کہیں گے کہ ہم نے معاف کر دیے جو وارث ہیں. یہ نہیں کہ صدر یا وزیر اعظم کہہ دیں کہ رحم کی اپیل ان کو بھیج دی ہے تو وہ کہہ دیں کہ اچھا ٹھیک ہے ہم نے اس کی پھانسی کو وہ کر دیا, اب نہیں اس کو پھانسی ملے گی, اب اس کو عمر قید میں چینج کر دیا جائے, اب قصاص نہیں ہوگا. کہ یہ تو بالکل سراسر اسلام کے احکامات کی مخالفت ہے. یہ جو صدر وزیر اعظم کو بھیج دیتے نا رحم کی اپیل, وہ تو اس چیز کے لیے لائبل ہی نہیں ہے کہ ان سے وہ معاف کریں کسی کو. معاف کس کو کرنا ہے؟ وارثوں کو, تاکہ قاتل کو بھی پتا چلے کہ میری جان جو ہے نا اب یہ مقتول کے وارثوں کے ہاتھ میں, میں نے بھی اس کو اس طرح مارا تھا نا, اب وہ دیکھیں ان کی طرف کہ یہ کس وقت میری جان اگر بخش دیں تو مجھے جان مل سکتی ہے. تو وہ تو قصاص کی صورت میں. یہاں پہ صدقہ کرنا کیا کہ دیت کو معاف کر دینا. تو اگر کسی سے خطا سے کوئی ایکسیڈنٹ ہوا, کوئی ایسا کام ہوا, کسی کی جان نہیں لینی تھی, ایسے ہی آتش بازی چلا رہے تھے کسی کے اوپر, آگ گر گئی اور وہ آگ لگ گئی وہ مر گیا, یا کوئی اس طرح کا حادثہ ہو گیا جس کی وجہ سے کسی کی جان چلی گئی, غلطی سے ہو گئی, تو مومن کی جان اس قدر قیمتی ہے, اس قدر محترم ہے اس کے ایمان کی وجہ سے کہ ایسا نہیں ہے کہ کوئی کسی کو خطا سے بھی کر دے تو کوئی بات نہیں, نہیں وہ معافی نہیں ہے. اللہ اکبر. آپ سوچیں کہ حضرت عبداللہ بن عمر نے جب ایک دفعہ دیکھا تھا کہ مسلمان آپس میں لڑ رہے ہیں تو کعبہ میں آئے اور دیکھ کے فرمایا, بیت اللہ مجھے معلوم ہے کہ اس دھرتی پر سب سے محترم گھر تو ہے, لیکن تجھے علم ہونا چاہیے کہ ایک مومن کا احترام تجھ سے بھی زیادہ ہے سوائے غلطی کے. غلطی سے کسی سے ہو جائے وہ الگ بات ہے, لیکن اتنا بڑا احترام ہے اس کے خون کا, غلطی کی بھی یہ سزا ہے, تو سوچو جو جان بوجھ کے کرے اس کا کیا. فَإِن كَانَ مِن قَوْمٍ عَدُوٍّ لَكُمْ, پھر اگر ہے وہ ایسی قوم سے جو تمہاری دشمن ہے. اب مثلا کوئی کافر کنٹری ہے, نیبرنگ کنٹری ہے, مثلا ہمارے ملک سے مثلا نیبر کنٹری کا, وہاں کو کوئی بندہ مر جائے جو مسلمان تھا لیکن کافر قوم سے ہے, دشمن قوم سے ہے خاص طور پہ, اب کیا ہے؟ وہ مومن, وہ تو خود تو مومن تھا لیکن وہ کس قوم سے ہے؟ جو آپ کی دشمن قوم ہے. فتحریر رقبت مومن, تو اب کیا سزا ہے؟ آزاد کرنا ایک گردن کا مومن, ایک مومن غلام آزاد کیا جائے, پھر دیت نہیں ہوگی. اور ایک کس صورت میں آ رہے ہیں؟ جب خطا ہو گئی کسی سے, دشمن قوم کا کوئی مسلمان بندہ ہی مر گیا, تو اب یہ نہیں ہے تو دشمن قوم کا تھا نا تو پھر ہم کیوں اس کو کچھ کریں, نہیں, پھر بھی ایک غلام آزاد کرنے کے برابر غلام آزاد کرنا ہے, اتنی سزا تو ہے. لیکن دیت کیوں نہیں اس کو دی جائے گی؟ اس لیے کہ دیت اگر دے دی تو وہ بھی مال دشمن کے پاس چلا جائے گا, وہ آپ کے خلاف یوز کرے گا. اور ویسے بھی جو دشمن ملک میں, جو مسلمانوں کا دشمن ملک میں, اس میں رہنے والا جو مسلمان ہے اس کے خون کی قیمت کم ہو جاتی ہے, اس لیے کہ وہ کیوں وہاں پہ رہ رہا تھا ایسی جگہ پہ جو مسلمانوں کے ملک کے دشمن ہیں, سمجھ آ گئی بات. وَإِن كَانَ مِن قَوْمٍ بَيْنَكُمْ وَبَيْنَهُمْ مِيثَاقٌ, اب یہ نمبر تھری بات ہے. نمبر ون سینیریو کون سا تھا؟ کہ اگر کوئی بھی مسلمان خطا سے قتل ہو جاتا ہے وہ مسلم ملک میں ہی رہ رہا ہے. نمبر ٹو سینیریو کون سا تھا؟ یہ نمبر ٹو لکھ لیں, فَإِن كَانَ مِن قَوْمٍ عَدُوٍّ لَكُمْ, یہ نمبر ٹو سینیریو ہو گیا کہ دشمن قوم میں کوئی مسلمان رہ رہا تھا. اور اگر ایسی قوم میں رہ رہا ہے, بَيْنَكُمْ وَبَيْنَهُمْ مِيثَاقٌ, تمہارا اور ان کی پیس ٹریٹی ہے, مثلا پاکستان اور چین ہے تو ان کے درمیان آپس میں بڑا امن اور وہ ہے, پیس ہے, تو پھر کیا ہے وہاں پہ کوئی مسلمان رہ رہا ہے, تو پھر اس کا وہی ہوگا جو پہلا والا تھا, فدیہ تو مسلمت الى اہلی, پھر خون بہا ادا کرنا ہے اس کے اہل کے سپرد, و تحریر رقبت مومنہ, اور آزاد کرنا ہوگا ایک گردن کا. اب اگر کوئی غلام ہی نہیں ملتا یا کوئی افورڈ نہیں کر سکتا تو دیت تو دے گا ہی, دونوں چیزیں مثلا نہیں افورڈ کر سکتا, دیت بھی دوں اور غلام آزاد کرنا بھی, وہ تو کیسے دونوں چیزیں افورڈ کرے, یا آج غلام ہی نہیں ہے تو پھر کیا کرے؟ فَمَن لَمْ يَجِدْ, یہ دونوں چیزوں کے لیے نہیں ہے, آخری چیز کے لیے, دیت تو دینی ہے, غلام آزاد کرنے کی جگہ پھر کیا کر سکتا ہے؟ اگر فَمَن لَمْ يَجِدْ, جو نہیں پائے, کیا نہیں پائے, کوئی غلام نہیں پاتا جو جس کو آزاد کرے, تو کیا کرے پھر؟ فَصِيَامُ شَهْرَيْنِ مُتَتَابِعَيْنِ, پھر روزے رکھنا ہے دو مہینے کے مسلسل, اور اس میں اللہ سے رو رو کے معافی مانگی. اگر ایک دن بھی بیچ میں سکپ ہو گیا تو پھر سے دوبارہ شروع کرے گا. دو مہینے کے روزے مسلسل رکھنے, ایک دن بھی سکپ نہیں ہونا چاہیے. یہ خطا سے اگر کوئی ہو جائے تو ہے, اب بھی دیکھیں کتنا سخت اس کا حکم ہے. توبہ تم من اللہ, یہ اللہ کی طرف سے تمہارے پر مہربانی ہے کہ اس پہ بھی تمہاری جان چھوٹ جائے. وکان اللہ علیمن حکیما, اور اللہ ہے علم والا حکمت والا. اب اس کے حکموں کی حکمت تمہیں سمجھ آئے یا نہ آئے, ان کے اوپر ہی عمل کرنا ہوگا. یہ اللہ تعالیٰ کے تمام احکامات اس نے اپنے علم کے ساتھ دیے ہیں, اور تمام احکامات میں ہمارا ایمان ہے کہ اس میں حکمت ہی حکمت ہے. تو اب دیت کون دے گا, یہ تو میں نے آپ کو بتا دیا, قاتل دے گا اور یا اس کے جو وہ نہیں افورڈ کر سکتا تو اس کے وارث. اور کس کو دیں گے, وہ تو بیچارہ مر گیا جس کی جان لی تھی, اس کے وارثوں کو دیت دی جائے گی. ٹھیک ہے, اس کے وارثوں کو. اب اس کے وارث کیا کریں گے, سب سے پہلے وہی جو ہم نے وراثت کے احکامات پڑھے تھے, یہ ان کے لیے سمجھ لیں ایک وراثت کی طرح ہی ہو گیا, اسی طرح بٹے گا. سب سے پہلے اس کا کفن دفن اس سے لیا جائے گا, اس کا خرچہ پورا کیا جائے گا. پھر قاتل سوری جو مقتول ہے اس کے اوپر اگر کوئی قرضہ تھا تو وہ ادا کیا جائے گا. پھر جو باقی بچے گا اس میں سے وصیت اگر اس نے کوئی کی بھی تھی مقتول نے تو وہ پوری کی جائے گی. پھر اس کے بعد وارثوں کو تقسیم ہوگا, ٹھیک ہے, بالکل جیسے وراثت کا تھا. تو یہاں پہ دیکھیں ان کا وارثوں کا حق ویسے ہی رکھا اللہ تعالیٰ نے کہ ان کو تو دیت دی جائے گی, لیکن اللہ تعالیٰ نے اپنا حق معاف کر دیا کہ اگر گردن آزاد کرنا نہیں ہے پوسیبل, کوئی افورڈ نہیں کر سکتا ہے ہی نہیں, تو پھر کیا کرو, پھر روزے رکھو. اچھا اب اگلا ہے, اللہ تعالیٰ معاف فرمائے, استغفر اللہ ربی, جو جان بوجھ کے کسی مسلمان کو قتل کر دے اس کی کیا سزا ہے. اب ہم نے پہلے تو یہ پڑھ چکے ہیں کہ قصاص لینا اس صورت میں ہوتا ہے جب جان بوجھ کے کسی مومن کو قتل کر دیا جائے. یہاں پہ اخروی سزا کے اوپر بات آئی ہے کہ آخرت میں اس کی کیا سزا ہوگی. اب وَمَنْ يَقْتُلْ مُؤْمِنًا مُتَعَمِّدًا, کسی مسلمان کو اگر کوئی مسلمان جان بوجھ کے قتل کر دے. اور آج اگر آپ اخبار اٹھا کے دیکھیں یا ہمارے ملک کی نیوز اٹھا کے دیکھیں, کوئی بھی جگہ سے آپ پڑھیں, قتل کی اس قدر وارداتیں ہیں, اتنے قتل کی باتیں ہیں کہ انسان حیران ہو جاتا ہے. کاش ان لوگوں نے کبھی قرآن پڑھا ہوتا تو ان کو پتا ہوتا کہ یہ جو وہ کر رہے ہیں نا, وہ دنیا کی زندگی کا تھوڑی سی اپنی آسانی یا اپنا غصہ نکالنے کے لیے یا کسی لالچ میں کسی کی جان اگر لے رہے ہیں تو انہوں نے تو کسی سے دنیا کی زندگی لی ہے نا, اس کے بدلے میں اللہ نے ان کی آخرت ان سے چھین لی ہے. یہ اتنا بڑا گناہ ہے کہ جس کے بارے میں اتنی ساری سزائیں اس آیت میں آئی ہیں, کسی اور گناہ کے بارے میں اتنی سزائیں نہیں آئیں جیسی یہاں پہ. اور اسے پتہ چلتا ہے کہ اللہ تعالیٰ کا کتنا غصہ ہے ایسے بندے پہ جو کسی مسلمان کو قتل کرتا ہے. ایک حدیث میں آتا ہے تمہاری دنیا کا زوال اللہ کے نزدیک مسلمان کے خون سے کم درجے کا ہے. پوری دنیا کو اگر زوال آ جائے نا, پوری دنیا کو, تب بھی اس کا پوری دنیا کا زوال مسلمان کے قتل سے کم درجے کا. ایک اور حدیث میں ہے کہ اللہ تعالیٰ معاف فرمائے, اگر تمام روئے زمین کے اور آسمان کے لوگ, ساری یعنی جتنی زمین میں جتنے لوگ ہیں اور آسمان کے لوگ کسی ایک مسلمان کے قتل میں شریک ہوں تو اللہ سب کو اوندے منہ جہنم میں ڈال دے گا. سب کو, یعنی اللہ کو یہ نہیں پرواہ ہوگی کہ اتنے سارے لوگ اگر شریک ہو گئے تو چلو کوئی بات نہیں, کیونکہ اتنے ساروں کو کیسے ڈالا جائے, نہیں سب کو ڈال دے گا وہ. اور حدیث سن لے, جس شخص نے کسی مسلمان کے قتل میں آدھے کلمے سے بھی مدد کی ہے نا, آدھے کلمے سے بھی، یعنی کہہ دیا ہاں کوئی بات نہیں، یہ تو ہے ہی ایسی تھی، اس کا کیریکٹر خراب تھا، آپ یہاں شوہر کو اکسا دیا اس کی ماں نے کہ بھئی ہاں یہ تمہاری بیوی تو اس طرح ہے، اس کو تو رہنا ہی نہیں چاہیے، یہ ایسے ہے ویسے، آدھے کلمے سے بھی مدد کی، وہ قیامت کے دن اللہ کے ہاں اس حالت میں آئے گا کہ اس کی پیشانی پہ لکھا ہوگا یہ شخص اللہ کی رحمت سے محروم ہے، لکھا ہوگا اس کی پیشانی پہ، یعنی اس کو نہیں اللہ کی رحمت ملنی، صرف اس نے خود قتل نہیں کیا، قتل کرنے والا وہ بندہ نہیں تھا یا وہ بندی نہیں تھی، صرف اس نے ایک بات ایسی کری، تیلی لگا دی اس نے، ایک بات آدھا کلمہ، وہ بھی پورا کلمہ نہیں، ایک آدھی کوئی ایک آدھی بات بس ایسی کر دی کہ دوسرے کو بس وہ نہیں ہے شفاعتن سیاتن والی بات ہو گئی، کہ بس ایک آدھا ایسی بات کر دی کہ بس دوسرے کو تھوڑا سا ابھار دیا، دوسرے کے دل میں تھوڑی سی بات ڈال دی کہ وہ جو ہے نا بس قتل کرنے کے اوپر کھڑا ہو گیا اور وہ ہو گیا، تو قیامت کے دن جو یہ صرف ایک آدھی بات کرنے والا اس کا یہ حال ہوگا۔ اور قتل عمد چاہے کسی طریقے سے بھی کیا جائے، کسی کو زہر دے دیا ہے، وہ چاہے اس طرح سے کسی کو قتل کیا ہو، کسی کے اوپر جادو ٹونے ایسے کیے ہوں کہ یہ مر جائے، کسی کو جان بوجھ کے کوئی چیز مار کے ایسا قتل کیا ہو، یا کسی طریقے سے بھی، اب ہمارے وہاں پہ کتنے بتاتے ہیں چولہا پھٹ گیا تیل کا، وہ بہو جو ہے نا وہ جل کے ختم ہو گئی، اور کیوں نہیں کوئی جل کے ختم ہوتا، پھر وہ شوہر نے اپنے بھائیوں کے ساتھ مل کے اس کو مٹی کا تیل پھینک کے آگ لگا دی، کسی نے کہ غیرت کے نام پہ قتل کر دیے، کسی نے کسی کو ایسی نازیبا اس میں دیکھ کے تو پھر اس کے بعد اس کو قتل کر دیا۔ اسلام کہتا ہے کہ جب آپ، میں نے آپ کو بتایا تھا، زنا کا بھی اگر دیکھا ہے آنکھوں سے، اس طرح دیکھا، میں نے آپ کو بتایا تھا کہ کس طرح دیکھا، اس حالت میں بھی دیکھا تو تب بھی جب تک چار گواہ نہ ہوں منہ سے بات ہی نکال سکتے، اور شوہر نے دیکھا تو اس کے آگے وہ، ہم آگے پڑھیں گے لیان کی آیتیں، کہ وہ پھر کیا کرے، وہ بھی یہ نہیں ہوگا کلہاڑا اٹھا کے تو ٹکڑے کرتے، یا کوئی اور دیکھتا ہے وہ بھی اس کے اوپر، اس کے ہاتھ میں نہیں ہے کہ کسی کو کی جان لے لے، کیوں اتنا زیادہ اس چیز کے اوپر کیا گیا، اس لیے کہ دنیا کی سب سے قیمتی چیز کسی کی لائف ہے، آپ نے کسی کا مال چھین لیا، کسی کی عزت تباہ کر دی، یہ چیزیں پھر بھی مل سکتی ہیں، لائف کی کوئی اور کمپنسیشن اس طرح نہیں ہو سکتی کہ آپ اس کو لائف واپس دے دیں، زندگی آپ واپس نہیں لا سکتے، چاہے پوری دنیا مل کے محنت کر لے، وہ زندگی کسی کو واپس نہیں لا کے دے سکتی، تو جس نے دوسرے کی زندگی چھینی، زندگی کا حق چھین لیا زندہ رہنے کا کسی سے، اس نے اتنا بڑا کرائم کیا ہے جس کی کوئی تلافی ہو ہی نہیں سکتی، ممکن ہی نہیں ہے، تو اب اس کو بھی جینے کا کوئی حق نہیں ہے، اس کے لیے بھی اسی لیے قصاص ہے، قصاص کے اگر گھر والے اس کے وارث اجازت دیں اور وہ معاف کر دیں تو وہ دیت لے سکتے ہیں، ادروائز اس کی سمپل سزا قصاص ہے۔ اب آج کیا ہے، آج ایسے قاتل دیکھیں قتل کر کے دندناتے پھرتے ہیں، کوئی نہیں پوچھنے والا، کوئی نہیں پکڑنے والا، پکڑے جاتے ہی نہیں ہیں، اور اگر پکڑے گئے ہی کوئی تو پھر لائرز ایسے کر لیتے ہیں، ایسے وہ ایسے دلائل لے آتے ہیں، جھوٹ ایسا بولتے ہیں، کسی کے گواہ ہی نہیں ملتے تو وہ پھر بری ہو جاتے ہیں، لیکن یہاں سے کہاں بھاگیں گے جس کے بارے میں فرمایا فجزاؤہ جہنم خالدا فیہا، ایک اتنی سزا ہی کافی تھی، ان کی سزا کیا ہے، دیکھیں یہ جو جزا کا ورڈ ہے نا، یہ اچھی اور برے دونوں بدلوں کے لیے آتا ہے، یاد رکھیں دونوں بدلوں کے لیے جزاک اللہ زیادہ، اسی لیے کبھی کسی کو نہیں کہنا چاہیے بس جزاک اللہ، جزاک اللہ کا ہاتھ کو مطلب اللہ آپ کو بدلا دے، اب بدلا تو اچھا بھی ہو سکتا ہے برا بھی ہو سکتا ہے، اسی لیے کہیں جزاک اللہ خیرن، اچھا بدلا دے آپ کو، کیا کیونکہ یہ دیکھیں یہاں پہ سزا کے لیے جزا کا ورڈ آ رہا ہے، کہ برا بدلا اس کو کیا ملے گا، جہنم جس میں وہ ہمیشہ رہے گا، خالدن فیہا، اتنی سزا کافی تھی نا، لیکن اس کے اوپر نمبر ٹو سزا کیا ہے، وغضب اللہ علیہ، اللہ کا اتنا غصہ ہوگا اس کے اوپر، اتنا غضب ہوگا اس کے اوپر، اللہ اکبر استغفر اللہ ربی، پھر یہ بھی کافی تھا، لیکن نمبر تھری ولعنہ، اور اس کی لعنت اس پر، اللہ نے لعنت کی ہے، اللہ کی لعنت ہے ایسے بندے کے اوپر، رحمت سے تو بالکل اللہ کی وہ محروم ہے، پھر اس تک بھی نہیں اکتفا کیا گیا، اس سے آگے بھی دیکھیں وَعَدَّ لَهُ عَذَابًا عَظِيمًا، اس کے لیے تیار کر رکھا ہے اللہ نے پہلے سے. ابھی وہ بندہ اس کو یہاں پہ اس نے قتل کیا ہے, ابھی وہ پیشیاں بھگت رہا ہے, پھر اس کے بعد وہ بری ہو کے یہاں پہ آتش بازیاں کر رہا ہے کہ ہم بری ہو گئے, اور گلے میں ہار پہن کے وہ باہر نکل رہا ہے کورٹ سے, اور وہ سوچ رہا ہے کہ جو ہے نا میں تو آزاد ہو گیا ہوں اور میں نے مار کا مار لیا, ہم کیس جیت گئے. لیکن دیکھو تیار کر لیا اللہ نے اس کے لیے کیا بڑا عذاب, جس کو اللہ تعالیٰ عظیم عذاب کہہ دیں, اس کے بعد کیا ہے. اللہ اکبر. اب اس ایسے بندے کو اس سے نجات کبھی مل سکتی ہے؟ مفسرین کہتے ہیں ہاں اگر وہ توبہ کر لے اس کے بعد تو اللہ تعالیٰ معاف کرنے والا ہے. لیکن ابن عباس جو ہیں مفسر قرآن ہیں, ان کو کہتے ہیں وہ مطلب ایسے مفسر ہیں جن کے سامنے بڑے بڑے صحابہ خاموش ہو جاتے تھے, وہ فرماتے ہیں کہ نہیں اس کی معافی نہیں ہو سکتی. اگر وہ واقعی سچے دل سے توبہ کرے وہ الگ بات ہے, لیکن اس بندے کی معافی اس لیے کہ اس کے بعد کوئی آیت ایسی نہیں آئی جس نے اس آیت کو منسوخ کیا, وہ یہ کہتے ہیں. تو باہر کیف, لیکن جو معافی کی بات تو بات کی بات ہے, اللہ تعالیٰ نے جو اس کی سزا بتائی ہے نا وہ اس قدر شدید ہے کہ انسان سن کے بھی کانپ اٹھتا ہے. اور کیا کریں ہمارے جاہل معاشرے کو جس میں یہ, آپ کسی انڈین فلم کے ایکٹر ایکٹریسز کا نام پوچھ لیں گے, کوئی لیٹسٹ فلم کا نام پوچھ لیں گے, وہ سب کو پتہ ہوگا. لیکن کسی کو یہ پوچھیں گے اگر تم نے قتل کسی کو جان بوجھ کے کیا اس کی کیا سزا ہے, تو وہ نہیں پتہ ان کو. اسی لیے تو جہالت کو دور کرو, قرآن کو عام کرو, لوگوں کو بتاؤ یہ آیتیں. یہ کوئی سہ سکتا ہے ساری, یہ تو کوئی ساری زندگی نہیں کہہ سکتی میں, کیونکہ خالدن فیہا کوئی ساری زندگی تو 100 سال کی ہو سکتی, 200 سال کی ہو سکتی, اس سے زیادہ کیا ہوگی. خالدن فیہا انلمیٹڈ ٹائم, جو کبھی ختم نہیں ہوگا, اس تک وہ اس میں رہے گا جہنم میں. جس کے اوپر اللہ غضبناک ہو جائے وہ کدھر جائے گا, جس پہ اللہ کی لعنت ہو جائے. اور صرف جہنم نہیں ہے, جہنم ایک عذاب ہے, جہنم کے اندر بھی لوگوں کو ڈفرینٹ عذاب ہو رہے ہوں گے, یہ پتہ ہے نا آپ کو. جہنم کے اندر لوگوں کو عذاب ہو رہے ہوں گے, آگ کا عذاب سیپریٹ ہے, اس کے علاوہ عذاب ہے. تو جہنم کے اندر ان کے لیے عذاب عظیم ہے, وہاں پہ بھی بڑے بڑے عذاب ان کے لیے تیار کر رکھے ہیں. تو ایسا انسان کدھر جائے گا پھر. حدیث میں 3 لوگ ایسے ہیں کہ کل قیامت کو اللہ تعالیٰ نہ ان کی طرف نظر رحمت سے دیکھے گا, نہ ان سے بات کرے گا, نہ ان کو دوزخ کے عذاب سے بچا کے رکھے گا. جو نمبر 1 جو حرم کی حدود میں الحاد کرتا ہے, وہاں پہ فتنہ کرتا ہے, وہاں پہ گناہ کرتا ہے, اللہ کی نافرمانی کرتا ہے. نمبر 2 جو اسلام میں جاہلیت کے طریقوں کو پسند کرتا ہے, اسلام لے آیا لیکن اس کو جاہلیت کے طریقے بڑے اچھے لگتے ہیں, اسلام کے بعد بھی انہی طریقوں پہ عمل کرنا چاہتا ہے. نمبر 3 کسی شخص کا خون چاہنے والا, ناحق یعنی کسی کو قتل کرنے والا. استغفر اللہ ربی, یہ اتنا بڑا گناہ ہے. پھر ایسی قوم کا کیا حال ہو جہاں پہ روزانہ روزانہ خبریں بھری ہوں اس بات سے کہ فلاں نے فلاں کو قتل کر دیا. قتل کرنا تو کوئی بڑی بات ہی نہیں, لیکن جن جگہوں پہ جب سزائیں نہ دی جائیں, جس معاشرے میں قاتلوں کو سپورٹ کیا جاتا ہو, ان کو امان ملا ہو, وہاں پہ تو جرم بڑھے گا نا. اسی لیے اسلام نے قصاص کی سزا کیوں رکھی اور فرمایا کہ قصاص میں تمہارے لیے زندگی ہے. اے عقل والو, اگر تم سمجھو قصاص میں تمہارے لیے زندگی ہے, اس لیے کہ جب قصاص لیا جائے گا تو اس میں کیا ہوگا, سب لوگوں کے سامنے سر عام اس کو قتل کیا جائے گا, تاکہ ہیبت بیٹھ جائے لوگوں کے دل میں. جب پھانسی لگتی ہے, اگر کسی نے کبھی لائیو دیکھا ہو, انسان آرام سے مطلب انسان کا پسینے چھوٹ جاتے ہیں, دیکھ نہیں سکتا وہ, اس قدر خوفناک منظر ہوتا ہے. اور جن ملکوں میں اس طرح کی سزا دی جاتی ہے, سر قلم کر دیا جاتا ہے, ان ملکوں میں دیکھیں کیسی خاموشی اور کیسی ایک وحشت کا عالم ہوتا ہے. جب سر قلم کیا جاتا ہے, سر اتر کے زمین پہ گرتا ہے, اس کی بھی آواز آتی ہے. ये देखना भी कोई बहुत हौसले वाला बंदा हो तो देख सकता है। तो ऐसी दो चार सजाएं अगर किसी को बाहर मिलें, सरेआम मिलें, तो क्या जुर्म खत्म ना हो जाए? लेकिन हम जुर्म बहुत दिखाते हैं, हम ये दिखाते हैं जुर्म कैसे हुआ, उसके ऊपर बाकायदा उसको यानी एक्ट करके दिखाते हैं, किसने किस तरह किसी को कत्ल किया, किसने क्या किया, उसके ऊपर बाकायदा प्रोग्राम्स दिखाए जाते हैं मीडिया में, उस चीज़ को बाकायदा तशहीर उसकी की जाती है। इस्लाम कहता है जुर्म की तशहीर ना करो, सज़ा को दिखाओ लोगों को। कभी आपने सज़ा भी होते हुए देखी किसी की, कि किसी की सज़ा दिखाई जाए ताकि लोगों को इबरत आए? सज़ा दिखाते नहीं है, जुर्म बोलता है, जुर्म दिखाते रहते हैं। अल्लाहु अकबर। तो इस ऐसे इंसान के लिए नाकाबिले माफ़ी सज़ा है, ये यानी नाकाबिले माफ़ी जुर्म है। फिर तो वो अपनी आखरत का इंतज़ार करे कि अगर वो दुनिया से अल्लाह से माफियां मांग मांग के भी जाता है तो अल्लाह ताला उसके साथ क्या मामला करते हैं, क्या करते हैं, वो अल्लाह ताला बेहतर जानता है कि क्या। इसी तरह एक कत्ले अमद ये भी है कि जब कोई औरत अपना 4 महीने से ऊपर प्रेगनेंसी हो गई हो, बच्चे में मूवमेंट शुरू हो गई हो, फिर उसके बाद बच्चे को गिरा दे, ये भी कत्ल है, जानबूझ के कत्ल करना है। आप ये सोच लें, ये भी जानबूझ के कत्ल करना, और कोई खता से हो जाए, किसी ने ऐसा सोचा नहीं था, चाहा नहीं था, लेकिन ऐसे कुछ कोई ऐसी दवा खा ली, कोई ऐसा मामला हो गया जिससे हो गया, तो फिर है उसकी दियत, है उसकी दियत 5 ऊंट के बराबर पे करना होगा वारसों को, जो बच्चे के वारस हैं। माँ फिर उसमें शामिल नहीं होगी क्योंकि वो तो पे करेगी, वो तो गुनाहगार है, वो तो कातिल है। लेकिन कितने सारे लोग हैं हमारे माशरे में जो ये जुर्म करते हैं, हमें नहीं बच्चा चाहिए। हाँ, 4 महीने से पहले अगर अबॉर्ट करा देता है कोई तो हाँ वो कत्ल तो नहीं होगा, मगर बहर हाल एक जुर्म तो है, क्योंकि वो एक लाइफ है जिसको ख़त्म किया गया। तो ये कत्ल कितना आम है, ये भी कितने सेंटर्स ऐसे हैं जो बनाए गए हैं इस बात पे कि कोई किसी को बेटी नहीं चाहिए, और जाहिर है 4 महीने के बाद ही पता चलेगा बेटी है कि बेटा है। तो इस चीज़ को कोई बुरा समझा नहीं जाता, और कोई इसको एक वो बल्कि शर्मनाक चीज़ समझी जाती है अगर किसी के एक एज के बाद कोई बच्चा पैदा हो जाए, इसलिए लोग शर्म के मारे ये काम कर देते। और ये भी इसके अंदर हम सब का इस चीज़ को ख़त्म करने में एक तो ये किरदार होना चाहिए कि इन बातों को आम करें हम, कि इनकी सज़ा कितनी बड़ी है। दूसरे हम क्या करें, आज जो कत्ले नाहक ऐसा हो रहा है, कत्ले अमद हो रहा है बहुत सारी जगहों पे, जैसे यहाँ पे भी स्कूलों में जो शूटिंग्स हुई तो उन्होंने ये बताया कि ये बच्चे ऐसी चीज़ें देखते थे जो खून खराबे वाली फिल्में, खून खराबे वाली गेम्स खेलते थे, फिर उसके बाद वो इतने एडवेंचरस हो जाते हैं कि उनको दिल चाहता है कि हम इसी तरह रियल लाइफ में करें। तो हमें ऐसी चीज़ें, ऐसी गेम्स, ऐसी चीज़ें अपने बच्चों को नहीं देनी चाहिए कि इसमें भी कोई लज्जत हो सकती है किसी की जान लेने में, चाहे वो कोई कार्टून है, चाहे वो कोई कोई चीज़ है, लेकिन एक गेम बच्चा खेल रहा है जिसमें किसी की ज़िंदगी ली जा रही है, तो आप बच्चे को क्या सिखा रहे हैं, दरिंदगी सिखा रहे हैं या रहम सिखा रहे हैं? लेकिन इस तरह की चीज़ें आज इन मुल्कों में आम है, और उसके बाद फिर माँ बाप इसको भी कोई बुरा नहीं समझते कि ये लेटेस्ट गेम आई है, कोई मसला नहीं है बच्चे अगर ही खेलें। तो इन चीज़ों को डिस्करेज करना चाहिए, जो भी ऐसी चीज़ें हैं जिसमें वायलेंस है, जिसके अंदर इंसान के जज्बात को उभारा जाता है, जिसमें इंसान को इस तरफ दरिंदगी एक सिखाई जाती है कि रहम उसके अंदर से ख़त्म हो जाए, उन सारी चीज़ों से दूर रहना चाहिए। अब ये भी एक हदीस में आता है कि क़्यामत के दिन कातिल की जो पेशानी के बाल और सर है ना, ये मकतूल के हाथ में होगा और उसके गले की रगों से खून बह रहा होगा, वो अल्लाह से फरियाद करेगा, यार मेरे रब इसने मुझे कत्ल किया था, यहाँ तक कि अर्श के करीब ले जाएगा। सोचें कि उस दिन क्या उस बंदे का हाल होगा जो कत्ल करने वाला है, जो जानबूझ के कत्ल करे। अल्लाह ताला तमाम ऐसे गुनाहों से महफूज रखे हमें भी और हमारी नस्लों को भी, और अल्लाह ताला ऐसी चीज़ों को सोसाइटी से ख़त्म करने के लिए हमें इतनी तौफीक दे, इतनी ताकत दे कि हम इन चीज़ों का کو الیمینیٹ کر سکیں اپنی سوسائٹی سے. سبحانک اللہم و بحمدک نشہد ان لا الہ الا انت نستغفرک و نتوب الیک. تلاوت سنیں.
وما كان لمؤمن أن يقتل مؤمنا إلا خطأ ومن قتل مؤمنا خطأ فتحرير رقبة مؤمنة ودية مسلمة إلى أهله إلا أن يصدقوا فإن كان من قوم عدو لكم وهو مؤمن فتحرير رقبة مؤمنة وإن كان من قوم بينكم وبينهم ميثاق فدية مسلمة إلى أهله وتحرير رقبة مؤمنة فمن لم يجد فصيام شهرين متتابعين توبة من الله وكان الله عليما حكيما. ومن يقتل مؤمنا متعمدا فجزاؤه جهنم خالدا فيها وغضب الله عليه ولعنه وأعد له عذابا عظيما.
ایک بات اس کے اندر اور ہمیں دیکھ لینی چاہیے. یہاں پہ یہ جو ایک بندہ اپنے اوپر کوئی بم لگا کے 10 لوگوں کو 100 لوگوں کو 1000 لوگوں کو قتل کر دیتا ہے اور وہ مسلمان ہوتے ہیں, اس سے اندازہ کریں کہ ایسے انسان کی کیسے بخشش ہو سکتی ہے, پھر ایسے انسان کا کیا بنے گا. اسی لیے ایک حدیث میں آتا ہے کہ جو کسی مسلمان کو قتل کرتا ہے وہ کافر ہو جاتا ہے. اسی وجہ سے یہاں پہ دیکھیں نا, جہنم ہے ہمیشہ کی, اس لیے کہ وہ کافر ہو جائے گا. پھر مسلمان کا قتل معمولی بات نہیں ہے, اور جب لوگوں کو ابھارا جاتا ہے, ان کو ایسی ان کے دماغ برین واش کر دیا جاتا ہے ان کو کہ وہ لوگوں کو جا کے ختم کرتے ہیں, بازاروں میں پھٹتے ہیں اور جگہوں پہ پھٹتے ہیں. ایک مسلمان کے لیے قتل کے لیے یہ سزا ہے, اور جو دیکھیں کئیوں کو قتل کر دیتے ہیں ان کا کیا حال ہوگا. اللہ تعالی ہم سب کو ہدایت دے اور ہمیں صحیح دین پر چلنے کی توفیق عطا فرمائے, اور ایسے تمام فتنوں سے محفوظ رکھے کہ جن میں مسلمان کی جان مسلمان کے لیے کوئی قیمت ہی نہ رکھے. جزاکم اللہ خیرا کثیرا. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.